अध्याय दुई। परमेश्वरले अझ पनि एउटा परिवार चाहनुहुन्थ्यो। अघिल्लो अध्यायमा मैले बताएको थिएँ, परमेश्वरले मानिसलाई पृथ्वीमा उहाँको प्रतिरूप हुनका निम्ति बनाउनु भएको थियो। उहाँले मानिसहरूसँग आफ्नो गुणहरू, उहाँका आचरण र क्षमताहरू बाँडेर यो काम गर्नुभयो। यो जस्तो चाखलाग्दो थियो र छ पनि, यो कुरा बुझ्न अझ झन् चाखलाग्दो छ र डरलाग्दो पनि छ। परमेश्वरको एउटा गुण चाहिँ स्वतन्त्रता हो, जसलाई प्राय हामी स्वतन्त्र इच्छा भन्छौँ। तपाईँलाई कहिल्यै यस्तो लाग्छ कि किन यस संसारमा दुष्टता छ? बाइबलले यसको उत्तर दिन्छ। विद्रोह एक। जब परमेश्वरले आफ्ना सन्तानहरूसँग उहाँको गुणहरू पनि बाँड्ने निधो गर्नुभयो, यसको अर्थ के हो भन्ने उहाँलाई थाहा थियो। परमेश्वरले सबै कुरा जान्नुहुन्छ, यसै कारण के हुनेछ भन्ने उहाँ प्रष्टै जान्नुहुन्थ्यो। परमेश्वरले बनाउनु भएको स्वर्गीय प्राणीहरूलाई पनि त्यसरी नै बनाउने निर्णय गर्नुभएको थियो। उनीहरूसँग बौद्धिकता र स्वतन्त्रता जस्ता क्षमताहरू थिए। उनीहरूले यी दान उनीहरूका सृष्टिकर्ताबाट पाए। परमेश्वरलाई थाहा थियो कि ढिलो वा चाँडो उहाँको दान दुरुपयोग हुनेछ। परमेश्वर राम्ररी जान्नुहुन्थ्यो उहाँका सन्तानहरू, आत्मिक संसारका र यस संसारका पनि, उहाँ जस्तै त छन् तर उनीहरू उहाँ नै चाहिँ होइनन्। उनीहरू उहाँभन्दा तल नै छन्। उनीहरू असिद्ध थिए तर उहाँ चाहिँ सिद्ध हुनुहुन्छ। कुनै बिन्दुमा पुगेर उहाँको कुनै एक वा त्योभन्दा पनि बढी सन्तानले डरलाग्दो गल्ती गर्नेछ वा स्व इच्छाको विचारहीन कार्यमा सहभागी हुनेछन् र परमेश्वरले चाहनुभएको वा नचाहनुभएको कुराको विरुद्धमा लाग्नेछन्। यो अदनको बगैँचामा ठ्याक्कै त्यही भयो। आदम र हब्बाले विद्रोह गरे। उनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर बगैँचामा नखानु भनी परमेश्वरले भन्नुभएको रुखको फल खाए। उनीहरूले पाप गरे र परमेश्वरको उपस्थितिबाट अनन्त जीवन गुमाए। यसपछि जन्मिएका सबै मानिस अदनको बगैँचा बाहिर जन्मिए र उनीहरू परमेश्वरबाट अलग भए। प्रेरित पावलले यसलाई भन्छन्, पापको ज्याला मृत्यु हो। रोमी 6 अध्यायको पद 23। यो त्रासदीपूर्ण अवस्था यसभन्दा अझ अघिको विद्रोहले ल्याएको थियो। परमेश्वरको एउटा अलौकिक सन्तानले परमेश्वरको निर्णयको अनादर गर्दै हब्बालाई परीक्षामा पारेर मानवीय परिवार बनाउन चाह्यो। यसको आशा थियो कि परमेश्वरले आदम र हब्बालाई नाश गर्नुहुनेछ। ऊ सर्पको रूपमा हब्बा कहाँ आयो? उत्पत्ति 3 अध्यायको पदहरू 1-7। बाइबलले सर्पलाई शैतान र दुष्टको रूपमा उल्लेख गर्दछ। प्रकाश 12 अध्यायको पद 9। उसले हब्बालाई परीक्षामा पार्न सफल भयो, तर मानिसलाई सदाको निम्ति अन्त्य गर्ने कुरामा चाहिँ ऊ असफल भयो। यहाँ केही सत्यताहरू छन्। त्यसमध्ये पहिलो चाहिँ, जीवनमा सबै मानिसहरूले सोध्ने प्रश्नको उत्तर हो, किन संसारमा दुष्टता छ? परमेश्वरले उहाँ जस्तै मानिस बनाउनु भएको कारणले आज संसारमा दुष्टता छ। मेरो आशय यो होइन कि परमेश्वरमा दुष्टता छ। मेरो आशय यो हो कि परमेश्वरले मानिसलाई पूर्व निर्धारित कार्यक्रम जडान भएको यन्त्र मानव चाहिँ बनाउनु भएन। यो कुरा एकदमै महत्त्वपूर्ण छ। हामी परमेश्वरको स्वरूपमा हुनु एकदमै अर्थपूर्ण छ। यदि हामी आफै स्वस्फूर्त निर्णय लिन सक्ने थिएनौँ भने हामी परमेश्वर झैँ हुन सक्दैनथ्यौँ। परमेश्वर यन्त्र मानव झैँ हुनुहुन्न र हामी परमेश्वर झैँ हुनको निम्ति बनाइएका हौँ। परमेश्वर यन्त्र मानव झैँ हुनुहुन्न। वास्तविक स्वतन्त्र बिना हामी परमेश्वरलाई आफै प्रेम गर्न वा उहाँका आज्ञाकारी हुन सक्दैनथ्यौँ। यदि निर्णयहरू पूर्व निर्धारित कार्यक्रमहरू हुने भए ती हाम्रो निर्णय हुने थिएनन्। प्रेम र आज्ञाकारिता जस्ता निर्णयहरू वास्तविक र प्रमाणिक हुनको निम्ति ती साँचो सम्भावित विकल्पसहित बनाइएका हुनुपर्छ। परमेश्वरले मानिसलाई दिनुभएको अद्भुत स्वतन्त्रताको दानलाई दुरुपयोग गरेको परिणाम चाहिँ आज दुष्टता अस्तित्वमा छ र यो आफ्नो खुसी, बदला वा स्वायत्तताको निम्ति प्रयोग भएको छ। यो दुरुपयोग अदनको बगैँचामा सुरु भएको हो। तर परमेश्वर छक्क पर्नु भएन। उहाँलाई दुष्टताको बारेमा थाहा थियो। उहाँलाई थाहा थियो एक दिन यो हुनेछ। त्यसै अनुरूप उहाँले योजना गर्नुभएको थियो। परमेश्वरले उहाँका मानव सन्तानहरूलाई उनीहरूको विद्रोहको निम्ति नष्ट गर्नुभएन। यसको साटो उहाँले उनीहरूलाई क्षमा र उद्धार गर्नुभयो। बाइबलले बताउँदछ कि विद्रोह हुनुभन्दा अघि नै परमेश्वर यस बारेमा जानकार हुनुहुन्थ्यो। पृथ्वीको जग बसाल्नु अघि नै उहाँलाई थाहा थियो। एफिसी 1:4, हिब्रूहरू 9:26-10:7 र पहिलो पत्रुस 1:20। र त्यही अनुसार क्षमा र उद्धारको योजना पनि परमेश्वरले तय गर्नुभएको थियो। यस योजनालाई पुरा गर्नको निम्ति परमेश्वर मानिस भएर आउनु पर्थ्यो। हामी चाँडै कथाको त्यो भागमा पनि आउनेछौँ। कथावस्तुको त्यो उत्कर्षमा पुग्नु अघि अदनको बगैँचामा भएको घटनाको निम्ति त्यसको मूल्य चुकाउनु आवश्यक थियो। परमेश्वरले आदम र हब्बालाई उहाँको उपस्थितिबाट निकालिदिनुभयो र त्यसै कारण उनीहरूका सन्तानहरू पनि अदनको बगैँचाभन्दा बाहिर जन्मिए। अदन अब रहेन। अब मानिस जातिहरूले पितासँग अनन्त जीवन पाउनुको साटो उनीहरूले मृत्यु पाए। रोमी 5:12। जीवनको स्रोत परमेश्वरबाट निकालिनु भनेको त्यही हो। यही नै सबैभन्दा ठुलो मूल्य हो। यसको असर परमेश्वरले उहाँका सन्तानलाई घरबाट निकालिदिनुभयो। शैतानले आशा गरेको भन्दा यो असल परिणाम थियो। शैतानले त मानिस जातिलाई नै संसारबाट सिद्ध्याउन चाहेको थियो। परमेश्वरले उहाँको योजनालाई त्यसै छोड्नु भएन। तर विद्रोहको मूल्य चुकाउनै पर्थ्यो। परमेश्वरले शैतानलाई पनि दण्ड दिनुभयो। परमेश्वरको संसारमा मृत्यु ल्याएको परिणाम स्वरूप ऊ पनि मृतकहरूको क्षेत्रको प्रभु भयो, जसलाई पछि नरक भनेर चिनिन्छ। सम्भाव्य ब्याकअप योजना नहुनु। तपाईँलाई अचम्म लाग्न सक्छ कि किन परमेश्वरले मानव परिवारको योजनालाई त्यत्तिकै फ्याँकिदिनु भएन। खासमा मानिस हजारौँ वर्ष समस्यामा, हिंसामा, स्वार्थमा र यस्तै कैयौँ खराब कुराहरूमा फस्छ भन्ने थाहा हुँदाहुँदै पनि परमेश्वरले मानिसलाई नै स्वतन्त्र छनौटको अवसर दिनुभएको थियो। हुनसक्छ तपाईँकै आफ्नै कष्ट वा तपाईँको परिवारको कोही अरूको समस्या देख्दा यस्तो लाग्न सक्छ, बरु परमेश्वरले किन सबै नष्ट गरिदिनु भएन। चाहे मान्नुहोस् वा नमान्नुहोस्, परमेश्वरले यो भावलाई बुझ्नुहुन्छ। तपाईँले देख्नुभएको दुष्टतालाई र अझ त्यसभन्दा पनि बढी उहाँले जान्नुहुन्छ। तर तपाईँ भन्नुहुन्छ उहाँ परमेश्वर हुनुहुन्छ त किन उहाँले सबै कुरा नियन्त्रण गर्नुहुन्न? यो त्यति सजिलो छैन। यो बारेमा सोच्नुहोस्। परमेश्वरले दुष्ट्याई गर्ने सबैलाई नष्ट गरेर मात्र सबै दुष्टताको नाश गर्न सक्नुहुन्छ। अर्को शब्दमा, यदि परमेश्वरले हामी सबैलाई सिद्ध्याउनु भयो भने सबै दुष्टताको अन्त्य हुनेछ। सबैले पाप गरेका छन्। रोमी 3:10-12। र बाइबलले भन्छ परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23। हो, परमेश्वरले त्यसो गर्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नु भएन। यो एउटा विकल्प भए तापनि परमेश्वरले मानिस जातिलाई साह्रै माया गर्नुहुन्छ। यो सबै एउटा अचम्मको सत्यतामा आएर ठोकिन्छ। हामीलाई उहाँको स्वरूपमा बनाउँदा के हुन आउनेछ सो थाहा पाएर पनि उहाँले मानव परिवार नै नबनाउने छनौट चाहिँ लिनुभएन। परमेश्वरले पाप र हाम्रो संसारको कष्टलाई देख्नुहुन्छ र यसको कारण के हो सो पनि उहाँ जान्नुहुन्छ। यसले उहाँ दुखी हुनुहुन्छ। परमेश्वरले मानिस जातिलाई धेरै माया गर्नुहुन्छ र उहाँको पहिलो योजनाबाट उहाँ पछि हट्नुभएको छैन। दोस्रो योजना छैन, केवल सुरुको योजना मात्र छ। अदनमा हुन आउने विद्रोह, त्यस लगत्तैका असफलता र पापहरू पहिल्यै देखेर, हाम्रै आफ्नै पापहरू देखेर पनि परमेश्वरले अझ पनि मानवीय परिवार चाहनुहुन्छ। अदनमा के भयो सो त कथाको सुरुवात मात्र हो। परमेश्वरले आदम र हब्बालाई उहाँको घरबाट निकालिदिनुभयो। उत्पत्ति 3:22-24। उहाँले सर्पलाई श्राप दिनुभयो। उत्पत्ति 3:14-15। र उहाँको उपस्थितिबाट निकालिदिनुभयो। यसैया 14:12-15। इजकियल 28:16। यसको सन्देश साधारण र जबरजस्ती जस्तो छ। विद्रोहलाई दण्ड दिइन्छ। तपाईँलाई लाग्छ यो पाठ सबैले सिक्नेछन्, तर त्यसो होइन। योभन्दा पनि अझ खत्तम भयो। विद्रोह 2। तपाईँले कहिलेकाहीँ सुन्नुभएको होला कि बाइबलले सिकाउँछ मानिस अदनको बगैँचामा भएको पतनको कारणले संसारमा अति नै धेरै दुष्टता छ। यो आधा सत्य मात्र हो। अदनको बगैँचामा भएको त्यो त्रासदीपूर्ण घटनापछि मानिस जातिको इतिहासमा अरू दुईवटा भागहरू पनि आउँछन्, जसले भ्रष्टता र अराजकतालाई अझ गहिराईमा लैजान्छ। यीमध्ये पहिलो चाहिँ उत्पत्ति 6:1-4 बताइएको छ। यो बाइबलभरिकै एउटा अपरिचित घटना र विवादपूर्ण भाग पनि हो। मलाई विश्वास गर्नुहोस्, मैले एउटा पुरै पुस्तक यही विषयमा लेखेको छु। यसको विषयवस्तु चाहिँ कसरी अलौकिक सन्तानहरूले, अर्थात् परमेश्वरका छोराहरूले, उनीहरूका आफ्नै मानव छोराछोरी उत्पादन गरेर परमेश्वरको नक्कल गर्न खोजे भन्ने बारेमा हो। उनीहरूले यसको निम्ति मानवीय स्त्रीहरूलाई लिए। बाइबलमा तिनीहरूलाई मानिसका छोरीहरू भनिएको छ। यसले उनीहरूलाई परमेश्वर, जो उनीहरूकै पिता हुनुहुन्छ, उहाँसँग प्रतिद्वन्द्वी बनायो। परमेश्वरको मानव परिवारमा भएका मानिसहरूसँग खुसी हुनुको साटो उनीहरूले परमेश्वरले झैँ आफ्नै मानव परिवारको इच्छा राखे। त्यो परमेश्वरको मन नभएको योजना थिएन। परमेश्वरले एउटा परिवार चाहनुहुन्थ्यो। कमाराहरू होइन। यी पाप गर्ने स्वर्गदूतहरू स्वर्गबाट खसालिएका र पृथ्वीमा आएका थिए। दुई पत्रुस 2:4। उनीहरूले मानिसहरूलाई दिइएको अधिकारको स्थानलाई त्यागे, उचित बासस्थान त्यागेका थिए। यहुदा 5:6। परमेश्वरले उनीहरूलाई त्यसको परिणाम स्वरूप नरकमा पठाउनुभयो। 2 पत्रुस 2:4। यहुदा 6। काम त गरियो तर यसको परिणाम पनि भयानक नै भयो। बाइबलले यो विद्रोहको विषयमा के भन्छ? बाइबलका यी दुईवटा पदहरू हेर्नुहोस्। पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयको विचारको जुनसुकै भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनु भएकामा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। यसबारे सोच्नुहोस्, निरन्तर सबैजनाको हरेक विचारहरू खराबै मात्र थियो। परमेश्वरले मानिसलाई बनाएकोमा उहाँ मनमा साह्रै दुखित हुनुभयो। भ्रष्टता र त्यसले ल्याउने दुःखको परिभाषा हो यो। अलौकिकको पहिलो विद्रोहले मानिसको परमेश्वरसँगको अनन्त जीवनलाई सिद्ध्यायो। यो आफैमा साह्रै खराब थियो। अहिलेको यो दोस्रो विद्रोहले पापको असरलाई अर्को स्तरमा ल्यायो। मानिसको स्वविनाशलाई अझ बढायो। यो सबै घटनाहरूबाट परमेश्वर दुखित हुनुभयो। मानिस जाति सदाको निम्ति पतन भएको थियो। परमेश्वरले कुनै अर्को समाधान देख्नु भएन, यसै कारण उहाँले जल प्रलय पठाएर मानिसहरूलाई नष्ट गर्नुभयो। उत्पत्ति 6:17। जल प्रलयको कथामा परमेश्वर रिसाउनु भएको थियो भनी कहीँ पनि उनले गरिएको छैन। यति मात्र भनिएको छ कि जे भइरहेको थियो त्यसमा उहाँ साह्रै दुखित हुनुहुन्थ्यो। परमेश्वरले मानिसलाई मानवीय स्वतन्त्रता दिन चाहनुभयो। परमेश्वरले मानिसबाट यो स्वतन्त्रता छनौट लिई फिर्ता लिन चाहनु भएन, कारण त्यसो भएको भए हामी परमेश्वर झैँ हुने थिएनौँ। मानिस वास्तवमा मानिस नै रहने थिएन। एकमात्र विकल्प परमेश्वरका छोराहरूको विद्रोहले निम्त्याएको परिणामको अन्त्य गर्नु र फेरि नयाँ सुरुवात गर्नु हो। परमेश्वरको दृष्टिमा एउटा मात्र मानिस धर्मी थिए, नोआ। उत्पत्ति 6:9। केवल एकजना चाहिँ थिए, परमेश्वरले उनलाई लिनुभयो। परमेश्वरको मानव परिवारको योजनाको निम्ति उनलाई लिनुभयो। परमेश्वरले नोआलाई एउटा जहाज बनाउन भन्नुभयो ताकि उनी र उनको परिवार साथै सबै जनावरहरू उनीसँगै बाँच्न सकुन्। मानिसको हृदयभित्र भ्रष्टता अझ बाँकी नै रहे तापनि परमेश्वरले उहाँको एउटा मानव परिवार चाहनुहुन्थ्यो। परमेश्वरको कृपामा नोआ 120 वर्ष बाँचे र जल प्रलयको निम्ति तयारी गर्न सके। उत्पत्ति 6:3। उनले मानिसहरूलाई अब के हुन गइरहेको छ सो पनि भनिदिए ताकि मानिसहरू भ्रष्टताबाट फर्किएर क्षमादानमा फर्किउन्। 2 पत्रुस 2:5। तर मानिसहरूले उनको कुरा सुनेनन्। उनीहरूले परमेश्वरको अनुग्रही चेतावनीलाई इन्कार गरे। फेरि पनि परमेश्वरका सन्तानले उहाँलाई पिठ्यौँ फर्काए। उनीहरू यसको निम्ति स्वतन्त्र पनि थिए। के परमेश्वरको मन दुख्नु न कुनै अनौठो कुरा भयो त? कम्तीमा पनि त्यहाँ नोआ र उनको परिवार चाहिँ थियो। परमेश्वरले जल प्रलयपछि फेरि पनि पहिलो आज्ञाबाट नै सुरु गर्नुभयो, जुन उहाँले आदम र हब्बालाई अदनको बगैँचामा दिनुभएको थियो। फल्दै फुल्दै वृद्धि हुँदै र संसारमा भरिँदै जाओ। उत्पत्ति 9:1। परमेश्वरले फेरि उनीहरूबाट सुरु गर्नुभयो। परमेश्वरले नुहासँग करार बाँध्नुभयो र त्यही कुरा सारा मानव जातिसँग पनि विस्तार गर्नुभयो। करार चाहिँ एक प्रकारको प्रतिज्ञा वा वाचा हो। यो करार एकतर्फी थियो। परमेश्वरले एउटा करार बाँध्नुभयो कि उहाँले फेरि मानिसजातिलाई नष्ट गर्नुहुने छैन। उत्पत्ति 9:11। अचम्मको कुरा, परमेश्वरले अझ पनि मानवीय परिवार चाहनुहुन्थ्यो। त्यति अचम्म लाग्दो त होइन, तरै पनि केही अविश्वसनीय। परमेश्वरको भलाइको दुरुपयोग निरन्तर भइरह्यो। जल प्रलयपछि फेरि अर्को विद्रोह दोहोरियो। यसैमा बाँकी बाइबलको कथा समेटिएको छ र त्यसले नै अझ पनि परमेश्वरको निरन्तर धैर्यता र प्रेम देखाउँछ। विद्रोह 3। आदम र हब्बा तथा नुहाको जलप्रलयको कथाहरू जस्तै तपाईँले बाबेलको धरहराको कथा सुन्नुभएको होला। यदि सुन्नुभएको छैन भने पनि ठिकै छ, कारण प्राय मण्डलीमा जानेहरूले नै पनि त्यहाँ वास्तवमा के भएको थियो सो वास्ता गर्दैनन्। बाबेलको धरहराको कथा उत्पत्ति 11:1-9 लेखिएको छ। जल प्रलयपछि परमेश्वरले नुहाका सन्तानहरू वृद्धि हुन् र पृथ्वीमा भरिएका हुन् भन्ने चाहनुहुन्थ्यो। आदम र हब्बा झैँ उनीहरू परमेश्वरको सृष्टिको रेखदेख गर्ने सहकर्मीहरू हुनुपर्ने थियो। त्यसो गर्नुको साटो उनीहरू बाबेलमा भेला भए र उनीहरूको आफ्नो महिमाको निम्ति धरहरा बनाउन सुरु गरे। उत्पत्ति 1-4। कथाको पारिवारिक संस्करण हो यो, तर यसको वास्तविक अर्थ बाइबलको अर्को पुस्तकको पदहरूमा दिइएको छ। त्यो यस प्रकार छ, जब सर्वोच्चले जाति जातिहरूलाई उनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानिसहरूलाई विभाजन गर्नुभयो, तब उहाँले इस्रायलीहरूका सन्तानको सङ्ख्या अनुसार जाति जातिका सिमाना ठहराइदिनुभयो। परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन्, याकुब उहाँका अंशको भाग हुन्। यी दुई पदहरूले बताउँदछन् कि बाबेलको धरहराको एउटा न्याय चाहिँ मानिस जातिको विभाजन हो। कथाको यो भागसम्म मानिस जातिसँग एक समूहको रूपमा व्यवहार गरिरहनु भएको थियो। बाबेलपछि अब यो परिवर्तन भयो। मानिस जाति अब भाषा र भूगोलमा विभाजन हुनेछन्। त्यसभन्दा पनि नराम्रो चाहिँ परमेश्वरले आफूलाई मानिसबाट अलग राख्नुभयो। मानिसको आफ्नो स्वतन्त्र इच्छाबाट दिक्क भएर मानिस जातिको सङ्ख्यालाई उहाँले अलौकिक परिवार परमेश्वरका छोराहरूको जिम्मा दिनुभयो। यी चाहिँ पतन अघि अपराध गर्नेहरूभन्दा भिन्न समूह थिए। परमेश्वरले मानिसलाई आफ्नो परिवारबाट निकालिदिइसक्नु भएन। परमेश्वर यो पहिल्यै अदनबाट निकाल्दा उहाँले गरिसक्नु भएको थियो। जल प्रलयपछि फेरि मानिस जातिलाई कहिल्यै नष्ट नगर्ने करार उहाँले बाँध्नुभएको थियो। उत्पत्ति 9:11। त्यसकारण फेरि यो अर्को प्रकोप दोहोरिने थिएन। त्यसो भए उहाँले फेरि के गर्नुहुनेछ त? उहाँले समग्रमा यसो भन्नुभयो, भो अब पुग्यो, यदि तिमीहरू मलाई तिमीहरूको परमेश्वरको रूपमा चाहँदैनौ भने म तिमीहरूमाथि मेरा स्वर्गीय सहायकहरू खटाउनेछु। यो न्यायको थुप्रै रूपहरू प्रकट भए। यो कति लामो थियो सो हामीलाई बताइएको छैन, तर बाइबलले भन्दछ जातिहरूमाथि परमेश्वरका अलौकिक छोराहरू नियुक्ति गरिनुले केही थोरै काम चाहिँ भयो। उनीहरू एकदमै भ्रष्ट भए। भजन सङ्ग्रह 82:1-5। यसकारण परमेश्वरले उनीहरूको न्याय पनि गर्नु पर्यो। उहाँले एक दिन उनीहरूको अनैतिकताको साटो फेरि जातिहरूलाई फिर्ता लिनुहुनेछ। भजन सङ्ग्रह 82 पदहरू 6-8। यहाँ हाम्रो खातिर परमेश्वरको निराशाले उहाँलाई मानव परिवारको सन्तानविहीन बनायो। उहाँले यसै गर्नुभएको भए हुने थियो, अझ पनि उहाँले हार खानुभएको छैन। अह, लगातार परमेश्वरको प्रेम। बाबेलको धरहरामा भएको विनाश लगत्तै के भयो अनुमान लगाउनुहोस् त। परमेश्वर अब्राहम कहाँ देखा पर्नुभयो, जो पहिले अब्राहम थिए, एकजना वृद्ध मानिस जसको सारासँग विवाह भएको थियो। उनी पनि उमेरमा वृद्ध थिइन् र सन्तान जन्माउन असमर्थ थिइन्। परमेश्वरले अब्राहमसँग एउटा करार बाँध्नुभयो, परमेश्वरले यी वृद्ध मानिस र उनकी पत्नीलाई छोरो दिने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले एउटा आश्चर्यकर्म गर्नुहुने थियो, उनीहरूको छोराबाट पृथ्वीमा परमेश्वरको नयाँ परिवारको सुरुवात हुने थियो। उत्पत्ति 12 अध्यायको पदहरू 1-9, 15 अध्यायको पदहरू 1-6, 18 अध्यायको पदहरू 1-15। मानिस जाति चाहिँ स्वर्गीय दलको रेखदेखमा बाँडिएको अवस्थामा परमेश्वरले फेरि अब्राहमसँग उहाँको निम्ति आफ्नो एउटा मानवीय परिवारको सुरुवात गर्न चाहनुभयो। अब्राहमले परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गरे। उत्पत्ति 15 अध्यायको पद 6, उनले परमेश्वरको चासो र उहाँको पक्षलाई कमाउनु परेन। नयाँ सुरुवातको निम्ति परमेश्वरले नै अब्राहमलाई चुन्नुभएको थियो। अब्राहम र परमेश्वरको सम्बन्ध परमेश्वरले नै सुरु गर्नुभएको थियो। अब्राहमले विश्वास गरे। परमेश्वरको बोलावट र अब्राहमको विश्वासबाट सुरु भएको करारको सम्बन्ध पछि यसलाई शारीरिक चिन्ह अर्थात् खतनाद्वारा सम्झनाको स्थापना गरियो। उत्पत्ति 17 अध्यायको पदहरू 1-14, रोमी 4 अध्यायको पदहरू 1-12। अब्राहमको पुरै परिवारले उनको उदाहरण पछ्याए। उत्पत्ति 17 अध्यायको पद 23, यो चिन्ह शरीरमा राख्नुले उनीहरू परमेश्वरले चाहनुभएको उहाँको परिवारका सदस्यहरू हुन अब्राहमका सन्तान हुँदथिए। अब्राहमका वंशका स्त्रीहरूको निम्ति पनि खतना एउटा चिन्ह हुने थियो। उनीहरूले उही जातिका मानिसहरूसँग मात्र विवाह गर्नुपर्थ्यो। यसले उनीहरूलाई कसरी परमेश्वरले अब्राहम र सारालाई उनीहरूको आफ्नै सन्तानको चाहना गर्दा परमेश्वरले अलौकिक रीतिले परमेश्वरले सृजना गर्नुभएको भनी सम्झना दिलाउँदथ्यो। यो बुझ्नु एकदमै आवश्यक छ कि अब्राहमसँग परमेश्वरको करार, परमेश्वरका प्रतिज्ञामाथि उनको विश्वासको जगमा थियो। अब्राहम एक असल नियम पालना गर्ने भएका कारण परमेश्वरले उनलाई लिनुभएको होइन। उद्धार हाम्रो आचरणमा आधारित हुँदैन। हामी हाम्रो मुक्ति कमाउन सक्दैनौँ। यदि त्यसो हुने भए त परमेश्वर हाम्रा असल गुणको ऋणी हुनुहुने थियो। हाम्रा उपलब्धिको कारणले उहाँ हाम्रो निम्ति ऋणी हुनुहुने थियो। सोच्नुहोस् त, यो कति अर्थहीन लाग्थ्यो। त्यसो नभएर अब्राहम र उनका सन्तानहरूले परमेश्वरको प्रतिज्ञामाथि विश्वास गरे। करारको चिन्हलाई उनीहरूले पालना गरे। उनीहरूको भित्री वफादारिताको यो बाहिरी चिन्ह थियो। प्रेरित पावलले अब्राहमलाई एक वफादार विश्वासीको उदाहरणको रूपमा लिएका छन्। रोमी 4 अध्यायको पदहरू 1-12। कुनै व्यवस्था पालन गर्नु अघि नै अब्राहमले विश्वास गरे र परमेश्वरले स्वीकार गर्नुभयो। नियमहरूले चाहिँ उनको विश्वासलाई देखाउँदछ। नियमहरूले विश्वासलाई विस्थापित पनि गर्दैन। विश्वास एक महत्त्वपूर्ण पक्ष थियो। त्यो विश्वासमा परमेश्वरप्रतिको वफादारिताको विषयमा फेरि हामी पछि कुरा गर्नेछौँ। आजको भाषामा हामी यसलाई चेलापन भन्छौँ। विश्वास र वफादारिता यी दुई भिन्न कुराहरू हुन्। यी एक आपसमा सम्बन्धित छन्, तर एउटै कुरा होइनन्। उद्धार र चेलापनमा पनि उही कुरा लागु हुन्छ। अब्राहमलाई छोरोको प्रतिज्ञा गर्नु र ऊबाटै एउटा नयाँ परिवारको सुरुवात भएर एउटा महान जातिको रूपमा वृद्धि हुनु अदनको बगैँचाको प्रकोपपछिको यो परमेश्वरको दोस्रो करार थियो। पहिलो चाहिँ नोआसँग थियो। यी दुवै करारहरू परमेश्वरको मानव परिवार निर्माणको सपनालाई जोगाउनको निम्ति थिए, तर यी करारहरू परमेश्वरको त्यागको विषयमा मात्र थिएनन्, यी चाहिँ अनन्त जीवन मानिसहरूसम्म विस्तार गर्नको निम्ति पनि थिए। परमेश्वरले मानव जातिलाई त्यागिदिनु भएको छैन, उहाँले मानिसहरूलाई प्रेम गर्न छोड्न सक्नुहुन्न। परमेश्वरले अझ पनि मानव परिवार चाहनुहुन्छ। परमेश्वरले अब्राहमसँगको प्रतिज्ञा पुरा गर्नुभयो। उनी र उनकी पत्नी साराको एउटा छोरो इसाक जन्मिए। उत्पत्ति 17 अध्यायको पदहरू 19-21, 21 अध्यायको पदहरू 1-7। परमेश्वरको मानव परिवार जो अब्राहमका सन्तानहरूको परिवार हो, त्यसलाई पुरानो करारमा प्राय इसरायल भनेर चिनिन्छ। उत्पत्ति 32 अध्यायको पद 28, व्यवस्था 32 अध्यायको पद 9, यसैया 44 अध्यायको पद 1। तर अन्य जातिका मानिसहरू जसलाई परमेश्वरले बाबेलको धरहराको विद्रोहपछि परमेश्वरका छोराहरूको जिम्मा दिनुभएको थियो, उनीहरूको बारेमा चाहिँ के हुन्छ त? बाइबलमा पुरानो करारमा उनीहरूलाई अन्य जातिहरू भनिन्छ, जसको छोटो अर्थ इसरायलका होइनन् भन्ने हुन्छ। बाबेलमा जे भएको थियो त्यसपछि पनि परमेश्वरले ती मानिसहरूलाई बिर्सिनु भएको थिएन। परमेश्वरले फेरि नयाँ मानिस अर्थात् इसरायलबाट अर्को सुरुवात गर्नुहुने मात्र होइन, तर परमेश्वरले अब्राहमलाई यो पनि भन्नुभयो कि कुनै दिन उनका सन्तानहरू अरू जातिहरूका निम्ति आशिष बन्नेछन्। उत्पत्ति 12 अध्यायको पद 3। यसको धेरै वर्षपछि येशु, जो अब्राहमको परिवारबाट हुनुहुन्थ्यो, जो एक निश्चित सन्तान हुनुहुन्थ्यो, उहाँले नै सबै जातिहरूलाई परमेश्वर कहाँ फर्काउनुहुने थियो। गलाती 3 अध्यायको पदहरू 16-18 र 26-29। दृश्यमा येशु देखा पर्नुभन्दा पहिले पनि अन्य जातिहरूले अन्य देवताहरूलाई इन्कार गरेर उहाँमाथि विश्वासद्वारा र परमेश्वरको करारको चिन्ह शरीरमा लिएर उहाँको परिवारमा आउन सक्दथे। अब्राहम र येशूको बिचमा धेरै समय बितिसकेको थियो। इसरायलको इतिहासमा प्रभुको भाग, व्यवस्था 32 अध्यायको पद 9 पनि त्यति राम्रो थिएन। उनीहरू परमेश्वरका मानिस थिए, तर दुःखको कुरा उनीहरू वफादारितामा सधैँ चुके भन्न सकिन्छ। अझ अँध्यारो कालखण्ड आउन बाँकी नै छ।